नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच आगामी मंगलबार एकता घोषणा गर्ने गरी तयारी अघि बढ़ेको दुवै पक्षका एकता पक्षधर नेताहरूले बताउनु भएको छ। तर एकताको विषयमा दुवै दलमा सर्वसहमति भने बन्न सकेको छैन। नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूषाल सहित नेताहरूको ठूलो समूह माओवादीसँगको एकताको विपक्षमा छ। त्यस्तै माओवादी केन्द्रमा पनि प्रभावशाली नेता जनार्दन शर्मा सहितको समूह एकताको विपक्षमा छ। एकताको विपक्षमा रहनुभएका एकीकृत समाजवादीका नेताहरूले पार्टी पुनर्गठन र ध्रुवीकरण गर्ने बताउनु भएको छ। यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमालेहरूलाई घर फर्कन गर्नुभएको आग्रह पनि चर्चामा छ। आजको अन्तरसंवादमा हामी यिनै विषयमा कुराकानी गर्नेछौ। एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल हामीसँग कुराकानीमा हुनुहुन्छ। हजुर खनालज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
यहाँहरूको पार्टीभित्र अहिले के भइरहेको छ खासमा?
हाम्रो पार्टीको केन्द्रीय कमिटिको तेस्रो बैठक अस्तिको दिन मात्रै सम्पन्न भयो। यो बैठकबाट हामीले आशा गरेका थियौँ यो पार्टी अझ राम्रो ढंगले अगाडि बढ्नेछ, यो देशमा समाजवादी क्रान्ति र रूपान्तरणको निम्ति नयाँ कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, कार्ययोजनाहरू ल्याएर यो पार्टी बलियो हुनेछ भन्ने हाम्रो आशा र अपेक्षा थियो। म त मेरो श्रीमतीमाथि जुन ढंगले 24 गते हमला भयो अथवा हामी सबैमाथि हमला भयो त्यस क्रममा म भारतमा एपोलो हस्पिटलमा उनको उपचार गराइरहेको थिएँ। त्यही क्रममा केन्द्रीय कमिटिको यो त अन्तिम बैठक पो हुने भयो, अब त यो त पार्टी चाहिँ अब माओवादीमा लगेर मिलाउने कुराहरू भयो भन्ने कुरा सुनिसकेपछि अत्यन्तै चिन्ता लाग्यो। अहिले नेपालमा व्यापक वामपन्थीहरूको बीचको एकताको आवश्यकता साँच्चै आवश्यकता हो, तर अब यो आवश्यकता बमोजिम यो कुरो भइरहेको छ कि केही मानिसहरूको केही नेताहरूको स्वार्थको निम्ति यो कुरा भइरहेको छ, म अलि अन्यलमा परिरहेको थिएँ। त्यस कारणले यो बैठकमा मैले जानै पर्छ, बरु यहाँ उपचारको कुनै विकल्प वैकल्पिक व्यवस्था गरेर भए पनि जान्छु भनेर म आएँ। बैठक 3 दिन चल्यो र त्यो बैठकको निष्कर्ष के रह्यो भन्दा आजभन्दा 4 वर्ष अगाडि नेकपा एमालेबाट विद्रोह गरेर यो पार्टी बनेको हो। पार्टी बनाउनुको उद्देश्य चाहिँ एउटा क्रान्तिकारी पार्टी बनाऊ, एउटा मार्क्सवादी लेनिनवादी पार्टी बनाऊ, एउटा आम जनताको हित र राष्ट्रको हितको निम्ति लड्ने पार्टी बनाऊ, एउटा साँच्चैको देशभक्त क्रान्तिकारी पार्टी बनाऊ भन्ने उद्देश्यले त्यो विद्रोह भएको थियो। तर हुँदै हुँदै सुरुदेखि नै त्यो खालि सत्तामा सहभागी हुने, 2 मन्त्री पायो भने पनि सत्तैमा गइहाल्ने अनि सारा पङ्क्तिलाई त्यो सत्तामुखी बनाइदिने, क्रान्तिमुखी, जनमुखी, समाजमुखी होइन सत्तामुखी बनाइदिने, अनि कङ्ग्रेससँगै नमिले हुँदै नहुने जुनसुकै सरकारमा पनि, त यो प्रकारको चाहिँ एउटा दिशातर्फ चाहिँ यो पार्टीलाई लगियो। हामीले धेरै प्रतिकार गर्यौँ पार्टीभित्र, यस्तो होइन, त्यसरी होइन, यो जनमुखी बनाऊ, राष्ट्रमुखी बनाऊ भनेर मानिएन। अन्त्य त अहिले आएर चाहिँ पार्टीलाई नै विसर्जन गर्ने र अनि माओवादी पार्टीमा लगेर एकीकृत गर्ने अनि आफ्नो पार्टीलाई चाहिँ विभाजित गर्ने, यो ठाउँमा नेतृत्व पुग्यो कमरेड माधव कुमार नेपाल पुग्नुभयो। मैले उहाँबाट यस्तो कहिले अपेक्षा गरेको थिइनँ। उहाँले यसरी पार्टीलाई भडखालामा हाल्नुहुनेछ र पार्टीलाई आफै विभाजित गर्नुहुनेछ, एकीकरणको नाम एकातिर एकीकरणको नाउँ पार्टी छ, अर्कोतिर चाहिँ पार्टी विभाजित भइरहेको छ। पार्टीभित्रै एकता नगरिकन, पार्टीभित्रै एउटा सहमति नगरिकन कसरी एकीकरण? एकीकरण भने त अझै ठुलो एकता हो नि त।
हजुर, अब यसको चाहिँ उपायहरू के थियो त, विकल्पहरू के थियो? किनभने यहाँ पहिलेदेखि नै कम्युनिष्ट एकता र ध्रुवीकरणको कुरा गर्नुहुन्थ्यो, माओवादी र एमाले बीचको जुन एकता भाँडियो यसमा पनि यहाँले विरोध गर्नुभएकै थियो, अब अहिले फेरि गएर एक हुँदाखेरि यहाँले जुन स्वार्थ भन्नुभयो, यदि माधव नेपालको स्वार्थको कुरा गर्ने भने त अब उहाँको के स्वार्थ बाँकी रहला र अख्तियारमा मुद्दा छ, उहाँले अहिले तत्काल लाभको पदहरू पाउने सम्भावना पनि देखिँदैन भनिएको छ।
तर अब यिनै परिवेशभित्र यति बेला साँच्ची नै एउटा कम्युनिस्टहरूको बीचको एकता चाहने हो भने कम्युनिस्टहरूभित्र ठुल्ठुला मतभेदहरू छन्, त्यो मतभेदहरू जबरजस्त रातारात मिल्दैन हेर्नुहोस्, तर साझा सवालमा एकताबद्ध हुने चाहिँ व्यापक सम्भावना छ। अनि जतिवटा वामपन्थी समूहहरू छन् देशमा, ती सबैलाई एउटा वाम मोर्चा बनाउने हो भने ती सबै अड्छन् त्यहाँ।
त्यही त अहिले 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 यहाँले भनिरहनु भएको कुराको लागि त्यो एउटा चाहिँ बाटो हुन सक्छ कि सक्दैन त, माओवादीसँगको यहाँहरूको यहाँहरू बाहेकको यहाँहरूको पार्टीको एकताको विषयमा यहाँहरू पनि त सहभागी भइदिएको भए यहाँले खोजेको जस्तो बाटो हुन्थ्यो कि, अथवा के कारणले यहाँहरू चाहिँ त्यो खोजेको कुरा यसरी मिल्दैन भनिरहनु भएको छ?
यो वाम एकता व्यापक वृहत एकताको बाटोमा गएको भए यो बाटो त राजमार्गले जत्तिकै फराकिलो बाटो थियो नि, तर उहाँहरूले जुन खालको बाटो लिनुभयो त्यो बाटोले त आफ्नै पार्टी पनि विभाजित, अब उता माओवादीमा पनि विभाजन, हेर्नु झन् ठुलो एउटा चाहिँ खलबली र एउटा चाहिँ उत्पात मचाउने खालको कुरा त हो यो लगियो।
त्यही त त्यसको कारक त त्यसको कारक त्यसको कारक त यहाँहरू नै हो भनिएको छ नि त, यहाँले भनेको जस्तो यहाँहरू मिलिदिएको भए त अहिले अब यहाँहरूले भनेको जस्तो राजमार्गै बन्थ्यो होला, फेरि यहाँहरू आफै किन त्यसको विपक्ष?
हामी त आँखा भएका मान्छे हो नि, अन्धा होइन नि, एउटा नेताले यसो गर भन्ने बित्तिकै आदेशको भरमा चल्दैन त हामी। कम्युनिस्टहरू भनेको तिखा आँखा भएका अलि दूरदर्शी मानिसहरू, अनि एउटा नेताले जे भन्छ त्यसैको पछि लागिँदैन। हिजो माधव नेपालले विद्रोह गरौँ भन्नुभयो, अनि त्यति बेला साँच्चै नै पार्टीभित्र अलि दक्षिणपन्थी सोचहरू थिए इत्यादि थिए, त्यो कारणले यो क्रान्तिकारी पार्टी बन्छ भने ओके भनेर पो त्यति बेला चाहिँ समर्थन गरे अब त। तर जहिले पनि माधवजीले जे जे भन्नुहुन्छ आँखा चिम्लेर त्यसका पछाडि लागिन्छ, सारा कार्यकर्ता लाग्छन् भन्ने सङ्कल्प गरेको थिएन नि त कसैले पनि। हेर्नुलाई अहिले देशैभरि एउटा ठुलो विरोध उत्पन्न हुँदैछ, त्यसो हुनाले पहिले यस्तो विषयमा एकता गर्नु नै थियो भने पनि एकता वार्ता गर्ने, त्यहाँबाट के हो सहमति के हो असहमति यी सबै कुराको पार्टी व्यापी रूपमा छलफल गर्नु पर्थ्यो। मलाई त जानकारी पनि दिइएन, कैयौँ वार्ताहरू भए मलाई जानकारी छैन, अनि पछि उहाँहरूले चाहिँ सबै कुराहरू करिब करिब टुङ्ग्याइसकेपछि मात्रै अनि माधव कोविन्दले मलाई फोन गरेर जानकारी गराउनु हो यस्तो यस्तो भयो भनेर। त्यसको प्रारम्भको पनि जानकारी छैन, अब बिचका प्रक्रियाहरू जति विकास भयो त्यसको बारेमा जानकारी छैन, बरु तल तल कतिपय प्रदेश कमिटिका मान्छेहरूसँग चाहिँ दुइटै पार्टीका नेता बसेर छलफल भएको छ होइन, हामीलाई जानकारी नै छैन, त्यो खालको स्थितिबाट किन जानु पर्थ्यो
हजुर। यहाँले निकै महत्वपूर्ण सन्दर्भ जोड्नुभयो, भनेको चाहिँ हुन त कम्युनिस्टहरूमा चाहिँ केन्द्रीयता हुन्छ, नेताले जे चाह्यो त्यो हुन्छ भन्ने एउटा भाष्य छ। यहाँहरूले एमालेमा चाहिँ अलि बढी केन्द्रीयता भयो, अध्यक्ष केपी शर्मा ओलीले अलि निरङ्कुशता लाद्नुभयो भन्ने हिसाबले यहाँहरू अर्को पार्टीमा आउनुभयो, यहाँहरूको पार्टीमा पनि त्यस्तो समस्या रहेछ है अहिले?
हाम्रो पार्टी यो
किनभने यहाँलाई नै सम्मानित नेता दोस्रो वरियताको नेता यहाँ पूर्व प्रधानमन्त्री भइसकेको मान्छे एमाले एकीकृत हुँदाकै अध्यक्ष यहाँलाई पनि जानकारी दिइएन भनेपछि त पार्टीको हिसाबले चलाएर हिँड्छ होइन?
एक्ज्याक्टली, पार्टी विधि अन्तर्गत पद्धति अन्तर्गत नचलेको मात्रै होइन कि, हामीले दशौं महाधिवेशन अस्ति गर्यौं, त्यो दशौं महाधिवेशनले एउटा विधान पारित गर्यो है, तर पछि प्रकाशित हुँदा त अर्कै विधान पो प्रकाशित भयो, मन परि जे पाए त्यही लेखेर प्रकाशित भयो। यसले गर्दाखेरि यसै पनि पार्टीभित्र विवाद नेतृत्वले खडा गरिरहेको थियो, यी सबै चिजहरू मिलाउँ छलफल गरौँ भने मैले पटक पटक माग गरेँ, होइन बहस छलफलको कुरा माग गरेँ, पार्टीहरू थुप्रै सैद्धान्तिक विषयहरूमा पनि बहसहरू थिए, ती कुराहरूको बारेमा बसौँ छलफल गरौँ भने, एकचोटि हामी चम्पादेवीमा गएर छलफल गऱ्यौँ भने दुईचोटि, तर त्यो एक एकचोटि आफ्नो आफ्नो कुराहरू भन्ने कुरा भयो, संसद जस्तै हो आफ्नो कुरा भन्ने अनि हिँड्ने, त्यो खालको कुरा भयो। कमसे छलफलमा त दोहोरो छलफल कतिपय कुरा त्यसैमा चाहिँ ठिक बेठिक छुट्याउने कुराहरू हुन्छ, अलि उन्नत स्तरमा एकता गरेर जाने कुराहरू हुन्छन्, त्यो प्रयत्न केही पनि भएन। त्यसले गर्दा पार्टीभित्र एकता गर्न नसकेर पनि यो एकीकरण गरिएको जस्तो मलाई लाग्छ।
अब यहाँको जुन यहाँले अघि भनेको यहाँको तिखो आँखा या यहाँहरूको तिखो आँखा, किनभने यहाँहरूसँग पनि ठूलो समूह देखिएको छ। महासचिव घनश्याम भूषाल हुनुहुन्छ, अन्य नेताहरू पनि यहाँसँगै अहिले यहाँहरूसँगै हुनुहुन्छ, संयुक्त रूपमा हुनुहुन्छ। यहाँहरूका तिखा आँखाले चाहिँ अब के देखिरहेको छ, के देख्दैछ, कता यहाँहरूको दिशा गति लम्किन्छ?
अब हामीले चाहिँ एकातिर हामीले आफ्नो जो इन्डिभिजुअल पार्टी छ त्यो पार्टीलाई एउटा क्रान्तिकारी कार्यदिशा नीति सिद्धान्त कार्यक्रमको आधारमा यसलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने, त्यसलाई सुदृढ गर्ने, त्यसलाई व्यापक रूपले देशव्यापी रूपमा विस्तार गर्ने, प्रत्येक जिल्लाहरूमा तल पालिकाहरूमा जनताको बीचमा जाने, यो पार्टीलाई जनताको पार्टीको रूपमा चाहिँ विकास गर्ने, यो दिशामा हामी जान्छौँ। एक त्यसको लागि हामी चाहिँ अब हाम्रो जनघोषणा पत्र होला, कार्यक्रम होला, होइन अरू कार्ययोजनाहरू हुन्छन्, विधान हुन्छ, ती चिजहरू हामीले चाँडै बनाउने कुराहरूमा अब एउटा योजना बनाएर अगाडि बढ्छौँ। हिजो एउटा हामीले एउटा भेला गऱ्यौँ, त्यो भेलाबाट एउटा राष्ट्रिय भेला गरौँ भन्ने खालको निष्कर्ष निकालेका छौँ। त्यो प्रक्रियाबाट एकातिर जान्छौँ, अर्कोतिर चाहिँ व्यापक रूपले सबै वामपन्थीहरूको बिचमा, यो देशका देशभक्तहरूको बिचमा, यो देशका प्रगतिशील शक्तिहरूको बिचमा एउटा बृहत्तर एकता निर्माण गर्ने दिशातर्फ चाहिँ हामीले पहल कदम गर्नुपर्छ भन्ने लागेको छ। यसबारेमा छलफल गर्दैछौँ। अब हामी सबै वामपन्थी अन्य समूहहरूसँग वार्ता पनि गर्छौँ, छलफल गर्छौँ, कसरी आज यो देशमा जुन ढङ्गका हमलाहरू भएका छन्, देशको अस्मिता जलाइएको छ, देशको पहिचान जलाइएको छ, यो कसरी भयो यो देशमा, यत्रो चाहिँ ठुलो एउटा आन्दोलन र क्रान्ति त हामीले ठुल्ठुला गरेरै आयौँ, अस्ति 62-63 यत्रो क्रान्ति गऱ्यौँ, तर यो 23-24 भदौको घटना के हो? यो जेएनजी आन्दोलनमा जेएनजीका भाइहरूले केही केही राम्रै मागहरू पनि अगाडि सारेर गरेका थिए, उनीहरूको म दोष देख्दिनँ। उनीहरूले त 23 गते केही आन्दोलन गरे, त्यो आन्दोलन गरेर त्यसमाथि चाहिँ अरू खालका सण्ड मुसण्डहरू प्रवेश गरेर विध्वंसमा चौन थालेपछि होइन है यो हाम्रो आन्दोलन होइन, अब हामी चाहिँ यसबाट अलग भयौँ भनेर वक्तव्य पनि निकाले उनीहरूले। तर 24 गते त यो देशमा त भयावह विध्वंस भयो, जसलाई म चाहिँ महाविध्वंस भन्छु, नेपालको इतिहासकै महाविध्वंस। यस्ता घटना किन भए? आज देश असाध्य कमजोर अवस्थामा पुगेको छ, किन यो भयो? यो सब चिजहरूको बारेमा यो देशका सारा देशभक्तहरूले, यो देशका प्रगतिशील शक्तिहरूले, देशका वामपन्थीहरूले, देशका साँच्चै लोकतान्त्रिक शक्तिहरूले यसबारेमा सोच्नुपर्ने अवस्था छ र आफू बीचको एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यकता हामी त्यसमा लाग्छौँ।
त्यो भनेको चाहिँ के हो? अब उदाहरणको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमालेहरू यहाँहरूलाई नै लक्षित गरेर घर फर्कदा हुन्छ अथवा घर फर्कनुहोस् भनेर आह्वान गर्नुभयो एकातिर, एकातिर एमालेकै केही नेताहरूले यहाँलाई नै केन्द्रित गरेर जलनाथ खनाल चाहिँ श्रावणको हरियो देख्दैछन्, वास्तवमा उनकै वडामा जम्मा उनको 8 बोट छ भनेर पनि टिप्पणी गरिरहेका छन्। यहाँ चाहिँ एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहाँहरूलाई नै लक्षित गरेर एकतामा फर्कन आग्रह गर्नुभयो। केही नेताहरूले जलनाथ खनालले चाहिँ श्रावणको हरियो मात्रै देखिरहेका छन्, अहिले महिना श्रावण होइन, उनको ओडामै जम्मा उनको 8 मत छ भन्ने खालका टिप्पणीहरू पनि गरिरहेका छन्। अब यहाँलाई जुन खालको यहाँले जुन चिन्ता व्यक्त गरिरहनु भएको छ, अहिले समय फेरिसक्यो, यहाँहरूको नेतृत्वमा त्यो चिन्ताको समाधान हुँदैन भन्ने खालका टिप्पणीहरू पनि भइरहेका छन्। अझै भन्यो भने त अब शीर्ष नेताहरू नै चाहिँ नभइदिए हुन्थ्यो भनेर सबैतिरबाट कुराहरू आइरहेको छ। यहाँहरूले नै त्यो चाहिँ भारी कहिलेसम्म बोक्ने रहर गर्ने हो, अथवा यहाँहरूलाई त्यो भारी बोक्ने बाध्यता हो कि? अब यो अलिकति यो के हो, यसको भित्रको कुरा बुझ्नै सकिएन। जस्तो
सबभन्दा पहिले यो तपाईँ अब रेडियो नेपालको यत्रो मान्छेले त्यो झलनाथको वार्डमा 8 बोट छ भनेर कुन चाहिँ यो दिमाग खुस्किएको मान्छेले बोलेको कुरालाई उठाइदिनुभयो, त्यो आश्चर्यजनक लाग्यो मलाई। कुन चाहिँ वार्डलाई भनेको हो, कहाँ को कुन वार्डको कुरा गरेको हो? मेरो वार्ड अहिले बसेको भन्ने हो भने यो के अरे महानगरपालिका काठमाडौँ नामा महानगरपालिकाको 15 वार्डमा बस्छु म, होइन त्यहाँ त खोइ मैले त अहिलेसम्म चुनाव लडेकै छैन, के को 8 बोट हो? अब इलामको कुरा गर्ने हो भने इलामको मेरो आफ्नो जन्मथलोमा पनि मैले चुनाव लडेको छैन, त्यो साँखेजुङ गाविस पर्थ्यो उहिलेदेखि, अहिले महानगर त्यहाँ पनि नगरपालिका नै हो, त्यो नगरपालिकाको 1 नम्बर भने मैले चुनाव लडेको छैन, के को 8 बोटको कुरा गरे हो? इलामको क्षेत्र नम्बर 1 मा म लड्दै आएको थिएँ, अस्ति आउँदाखेरिको चुनावमा पनि अब 26,000 जित्यो, मैले 25,000 समथिङ ल्याएँ, होइन अब त्यो आठ भोट भन्ने के चिज हो? अनि तपाईँ यत्रो रेडियो नेपाल जस्तो एउटा प्रतिष्ठित संस्थाबाट तपाईँ प्रश्न सोधिरहनु भएको छ, कुन चाहिँ
मैले केन्द्रित गर्न खोजेको चाहिँ जस्तो देशको चिन्ता भनौँ न यहाँको, अहिले मैले त्यो सामान्य हिसाबले सोधिरहेको छैन, यहाँले त्यसलाई त्यो त्यसको असामान्यताको असाधारण अवस्थालाई पनि अलिकति बुझिदिनुहोला। जस्तो यहाँको घरमै जुन खालको अहिले यस्तो चाहिँ समस्या भएको छ, यहाँको श्रीमती अस्पतालमा हुनुहुन्छ होइन, देशको चिन्ताले म फर्किए, पार्टीको चिन्ताले मलाई जानकारीसम्म दिएन, पार्टीको अन्तिम बैठक भनेर मलाई भनियो भनेर जुन यहाँले गम्भीरता चिन्ता व्यक्त गर्नुभयो नि, त्यो चिन्ता त्यो गम्भीरता चाहिँ किन अरूले बुझ्न सकेनन् कि यहाँहरूले बुझाउन सक्नु भएन? अथवा अहिले जसरी भनौँ न, यहाँको मात्रै मैले कुरा गरिनँ, अहिले ठूला भनिएका पार्टीका शीर्ष नेताहरू नै, अब उहाँहरू शीर्ष नेताहरू नै चाहिँ उहाँहरूले पार्टी छोडिदिए हुन्छ, उहाँहरूले अब राजनीति नै छोडिदिए हुन्छ, उहाँहरूले सन्यासै लिए पनि हुन्छ भन्ने खालको जुन आम तौरबाट कतिपय अवस्थामा भाष्य बनाइएको छ, अब यसका विभिन्न कारणहरू होला, त्यसको विश्लेषण अरू कुनै दिनमा गरौंला, मैले मात्रै भन्न खोजेको चाहिँ नेताहरूले आम तौरमा अथवा बुझाउन सकेनन् कि आफ्नो जिम्मेवारी, देशको चिन्ता, आफूहरूले जुन कुराहरू यहाँले अघि भन्नुभयो नि कि मुलुक यस्तो अवस्थामा पुगेको छ, असाधारण अवस्थाको कुरा गर्नुभयो, अहिलेसम्म इतिहासमै नभएको 23-24 गते जुन घटना गराइयो, यी कुराहरू चाहिँ जनस्तरमा बुझाउन सकिएन कि, देशको अवस्था आम मानिसहरूले बुझ्न सकेनन् कि, राजनीतिमा घृणा भएर चाहिँ होइन शीर्ष नेताहरू हट्नुपर्छ भने कि, यो बीचमा भइकेरा छ, यो हो के भनेर मात्रै मैले यहाँको
होइन, यो यस्तो हो हजुर, यो चाहिँ अब हाम्रो देशमा 62-63 एउटा ठूलै क्रान्ति र परिवर्तन भइकै हो
हजुर।
संविधान सभा बनायो, संविधान सभाबाट संविधान बन्यो, यी ठूला उपलब्धिहरू नेपालको इतिहासकै उपलब्धिहरू हो। तर संविधान बनिसकेपछि जब निर्वाचनमा हामी गयौँ, निर्वाचनबाट पहिलो निर्वाचनबाट करिब करिब 2/3 बहुमत भएको एउटा सरकार बन्यो, त्यो सरकारको नेतृत्वले जुन प्रकारको एउटा देशलाई रूपान्तरण गर्ने दायित्व लिएर जानुपर्ने थियो त्यो दायित्व निर्वाह गर्न सकेन। जस्तो भन्नुहोस् न, अब त्यसले भूमि सुधार गर्नुपर्थ्यो, कृषि क्रान्ति गर्नुपर्थ्यो, राष्ट्रिय औद्योगिकरण गर्नुपर्थ्यो, व्यापक रूपले देशमा जाने रोजगारी सिर्जना गर्नुपर्थ्यो, भ्रष्टाचारलाई उन्मूलन गर्ने एउटा अभियान चलाउनु पर्थ्यो, गरिबी उन्मूलन गर्नुपर्थ्यो, राष्ट्रियतालाई बलियो बनाउनु पर्थ्यो, शिक्षा स्वास्थ्यमा परिवर्तन गर्नुपर्थ्यो, ती काम गर्न सकेन। संसद विघटन भयो, त्यसपछि फेरि एक पछि अर्का गठबन्धन सरकारहरू बने, यी गठबन्धन सरकारमा विभिन्न ढंगले विभिन्न रूपका चाहिँ सरकारहरू बने, विभिन्न पार्टीहरू संलग्न भए, अब मेरै पार्टी पनि संलग्न भयो, मैले नहौँ न त्यस्ता नजाउँ भन्दा भन्दै पनि संलग्न भयो, होइन, यी सरकारहरूले केही पनि काम गर्न सकेनन् जनताको हितमा, त्यसले गर्दाखेरि जनता असन्तुष्ट भए, आक्रोशित भए, त्यो जनता असन्तोष र विरोध र उनीहरू भित्रको आक्रोश त बढ़िरहेको थियो, कुनै न कुनै बेलामा एउटा विस्फोट हुन सक्ने सम्भावना बढ़िरहेको थियो। यस्तो परिस्थिति देखेपछि अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरूले अब यो देशलाई चाहिँ विविध ढंगले आफ्नो एउटा मुठीमा लिने चाहिँ बेला यही हो भनेर विविध खालका योजनाहरू बनाए, एकातिर उनीहरूले योजना बनाए, अर्कोतिर त्यो जनताभित्र भएको जुन असन्तुष्टि हो त्यो असन्तुष्टि हाम्रा जेएनजीहरूले समाए, त उनीहरूलाई पनि मन परेन, र जेएनजी आन्दोलन भनेको त्यो असन्तुष्टिको एउटा विस्फोटन हो, र त्यो विस्फोटन थियो, उनीहरूले ठिक ठिकै सामान्य मागहरू राखेर शान्तिपूर्ण ढंगले आन्दोलन अगाडि बढाउँदै थिए। म हेरेँ, मैले दिनभरि त्यो 23 गतेको आन्दोलन मैले हेरेँ, तर जब त्यो बानेश्वरतिर चाहिँ पुग्यो र त्यो पुलिसको ब्यारियर तोडेर अगाडि बढ्ने स्थिति आयो, त्यति बेला जेएनजी भाइहरूलाई त देब्रेर दाहिने पाखा लगाएर सण्ड र मुसुण्डहरूले त्यो आन्दोलन कब्जा गरे हेर्नुहोस्, र त्यसलाई चाहिँ त्यो संसद भवन विध्वंस गर्ने तर्फ चाहिँ उनीहरूले लगे, र त्यसैपछि धमाधम चाहिँ विविध खालका चाहिँ वारदातहरू सुरु भए, गोली चल्यो, कता कताबाट गोली चल्यो, कसले चलाए, त्यो पछि त त्यो टेलिभिजन पनि उभयो, त यस प्रकारले त्यो आन्दोलनलाई डिरेल गरियो, गलत दिशा दियो र 24 गतेको महाविध्वंसतर्फ लगियो, नेपाललाई असफल बनाएर आफ्ना दुना सोझ्याउने देशी र विदेशी प्रतिक्रियावादीहरूको त्यो भयानक षड्यन्त्र हो। मान्छेले बुझेनन् हेर्नुहोस्, त्यति बेला कतिपय मान्छेले बुझेनन् कसरी जानु पर्थ्यो, के गर्नु पर्थ्यो भनेर, म जेएनजी त्यहाँ भाइ बहिनीहरूलाई दोष दिन्न, उनीहरूले आफ्नो चाहिँ एउटा आक्रोश प्रकट गरेका थिए, तर आन्दोलन कसरी गर्नुपर्छ उनीहरूको त कुनै अनुभव त थिएन, संगठन पनि थिएन, आन्दोलन परिचालकहरू पनि थिएनन् त्यहाँ, उहाँहरू खालि सडकमा निस्के। त्यसलाई त संरक्षण गर्ने काम सरकारले गर्न सक्नु पर्थ्यो, त आन्दोलनलाई सरकारले गर्न सकेन, अनि उल्टै चाहिँ नि अब विविध खालका त दमनहरू पनि भए, अनि दमनको नाममा त्यहाँभित्रै अनेकन खालका कुराहरू पनि घटे। यस्तो खालको कुराहरूबाट त्यस यो अवस्थामा आइपुगेको छ अहिले। त्यसो हुनाले अब यस्तो चिजहरूबाट कसरी देशलाई एउटा चाहिँ साँच्चै निकासतर्फ लाने, यतातिर पो अहिलेका सबै वामपन्थी गैर वामपन्थी लोकतान्त्रिक देशभक्त सारा शक्तिहरूले सोचेर एउटा नयाँ निकासतर्फ देशलाई लानु पर्थ्यो। हिजो के कारणले गल्ती भयो त?
अब अहिलेको बाटो चाहिँ खनालज्यू, अब अहिलेको बाटो चाहिँ के हो त? अब यहाँहरू भनौँ न, अब अहिलेका लागि पहिलो पुस्ताका नेताहरू यहाँहरूभन्दा सिनियर नेताहरू नहुनुभएको कारणले अब यहाँहरू नै नेता होइन, यहाँहरूको यहाँहरूले मुलुकलाई जसरी नेतृत्व प्रदान गर्नुभयो प्रधानमन्त्रीका रूपमा, पार्टी अध्यक्षका रूपमा, अन्य विभिन्न नेताहरूले पनि त्यो नेतृत्व प्रदान गर्नुभयो, अबको बाटोमा चाहिँ यहाँहरूले सबैले छोडिदिएर दोस्रो पुस्ताले गर्न सक्छन्, या दोस्रो पुस्ता पनि यहाँहरूको नजरमा चाहिँ उनीहरू अलि परिपक्व भइसकेका छैनन्, हामीले नै कहीँ न कहीँ उनीहरूलाई चाहिँ निर्देशन अथवा सल्लाह सुझाव दिनुपर्छ भन्ने अवस्था हो कि? जसरी अब यो भनौँ न पुस्ताको कुरा अहिले आइरहेको छ नि, होइन यो पुस्ताको कुरा सबै हावा कुरा हो, जसले आवश्यकता हुन्छ त्यसले नेतृत्व गर्ने हो भन्ने हो कि? अब यो अहिलेको चलिरहेको हल्लालाई चाहिँ नि भनौँ न हावा विभिन्न खालका हावालाई चाहिँ नि सत्य कुरा यो हो भनेर भन्दिन चाहिँ के गर्ने त? अब राजनीतिक कसले नेतृत्व गर्ने, कुन पुस्ताले नेतृत्व गर्ने, यहाँले अघि के भनेका जस्ता आकांक्षाहरू, यहाँका आशा विश्वासहरू मुलुकका लागि नेतृत्व प्रदान गर्दै गर्दाखेरि कसरी अब बाटो चाहिँ के हुन्छ त?
अब के हो भने हामीले कुनै पनि प्रकारका दिग्भ्रम भ्रमहरूमा पर्नु हुँदैन। नेपाली जनतामा पनि जुन खालका भ्रमका कुहिरोहरू फैलाउने र मान्छेलाई वर्ग ल्याउने कामहरू भइरहेको छ त्योबाट जनतालाई मुक्त गर्नुपर्छ। त्यो भनेको के हो भने हाम्रो समाजमा धेरै पुस्ताहरू छन्, बुढापाकाहरूको पुस्ता पनि छ, अनि अद्वैंसीहरूको पुस्ता पनि छ, साँच्चै वैंसकाहरूको पनि पुस्ता छ, किशोरहरूको पुस्ता छ, बालबच्चाहरूको पुस्ता छ, जसभित्र जेएनजी पुस्ता भन्नेहरू पनि छ। यी पश्चिमाहरूले चाहिँ नि गरिएको एउटा परिभाषा अनुरूपको यो जेएनजी 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 भन्ने आएको छ होइन। पुस्ता हामी हाम्रो आफ्नै परिभाषा छ नि, हामी पूर्वेली दर्शनभित्रकै आफ्नै पुस्ताहरूको परिभाषा छ। हेर्नुहोस् त्यो परिभाषा त बुद्धले गरेकै परिभाषा भन्ने हो भने 25 वर्षलाई एउटा चाहिँ पुस्ता मान्ने चलन बुद्धको कालमा पनि थियो। त्यसपछिका विविध दार्शनिकहरूले पनि यो कुराहरू अगाडि सारेका छन्। हाम्रो पूर्वीय दर्शन र पूर्वीय परम्परा, पूर्वीय संस्कृति, हाम्रो आफ्नै प्रचलन आदि अनुरूपको कुराहरूलाई छोडेर यी पश्चिमाहरूको चाहिँ नि जुन प्रकारका चाहिँ यो दिग्भ्रमित पार्ने खालका चाहिँ परिभाषाहरू छन्, पहिलो कुरा त्यसबाट हामी मुक्त हुनुपर्छ। यो देशलाई समाजलाई अगाडि बढाउने भनेको सबै पुस्ताको काम हो। अब क्रान्ति हुन्छ, परिवर्तन हुन्छ भनेपछि एउटा पुस्ताको मात्रै हुँदैन। हेर्नुहोस् त्यो जस्तो अब जेएनजी पुस्ता भन्ने जुन आएको छ नि, त्यो युवाहरूको एउटा खास पुस्ता हो, ठिक छ। त्यो युवाहरूको आफ्नो भूमिका छ, उनीहरूका आफ्ना हक छन्, अधिकार छन् इत्यादि छन्, उनीहरूका चाहनाहरू छन्। त्यो कुरालाई हामीले बुझ्नुपर्छ, त्यसलाई हामीले चाहिँ सम्मान गर्नुपर्छ, त्यो आफ्नो कुरा छ। तर त्यही एउटा पुस्ताले मात्रै सबै काम गर्छ, अरू सब भाग्ने हो भन्ने ढङ्गले होइन। जस्तो पुरानो पुस्ता चाहिँ सबैले चाहिँ राजीनामा दिएर हिँड्ने, अर्को पुस्ताले गर्नुपर्छ भन्ने खालको कुरा पनि त्यो पुस्तावादी ढङ्गले सोच्ने कुरा गलत हो। ठिक छ, हामीले अलिक बढी मात्रामा युवाहरूलाई प्रोत्साहित गर्ने, उनीहरूलाई अगाडि बढाउने कुरा एकदमै जायज कुरा हो। कुनै पार्टीभित्र भन्नुहोस् अथवा राज्य संरचनामा भन्नुहोस्, प्रशासनिक संरचनामा भन्नुहोस्, कुनै पनि संस्थाहरूभित्र अलि युवाहरूलाई अगाडि आउनुपर्छ भन्ने कुराहरू ठिक छ। तर यसको अर्थ अब त्यहीभित्र मात्रै सच्चाइ हुन्छ भन्ने होइन नि त। जस्तो अब कुनै पार्टीले अगाडि बढ्नु पर्यो, समाजले अगाडि बढ्नु पर्यो भने सही कार्यदिशा कहाँबाट आउँछ, विचार कहाँबाट आउँछ, नीति कहाँबाट आउँछ, सिद्धान्त कहाँबाट आउँछ, मार्गदर्शन कहाँबाट आउँछ, त्यो कुरा खोज्नु पर्यो भने कहिले त्यो युवाबाटै आउन सक्छ, कहिले त्यो अद्वैंसीबाट आउन सक्छ, त्यो अलि पाएको मान्छेबाट पनि आउन सक्छ कहिले। त जहाँबाट आए पनि हामीले त सत्यको खोजीमा नै लाग्ने हो, सही कुराको खोजीमा लाग्ने हो।
मुलुक अहिले सही कुराको खोजीमा छ कि छैन त अन्त्यमा?
हो, यो पुस्तावाद मात्रै गयो भने सही कुराको खोजी हुँदैन होइन। त्यो सही कुरा खोज्ने कुरालाई अवरोध हुन्छ त्यहाँ। त्यस कारण त्यो पुस्तावादी चिन्तनबाट मुक्त हुनुपर्छ र हामीले सही कुरा जहाँबाट आओस् त्यो सही कुरालाई समातेर अगाडि जानुपर्छ। त अहिले नेपालमा शान्ति कायम हुनु पर्यो, होइन, लोकतान्त्रिक मूल्य मान्यता जोगिनु पर्यो, संसद जोगिनु पर्यो, होइन, नेपालको सार्वसत्ता जोगिनु पर्यो, वैदेशिक हस्तक्षेप अन्त्य हुनु पर्यो, होइन, अहिले आम जनतालाई शान्ति सुरक्षा ग्यारेन्टी
दिनु,
यो कुराको माग उठिरहेछ नि, हो, ती कुराहरूलाई हामीले केन्द्रित गरेर अगाडि जानुपर्छ। जस्तै रोजगारी चाहियो।
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल। अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।